ब्रीच हुई है सैटरडे को रशिया की तरफ से, तो मेरे ख्याल में माहौल में गर्मी आ रही है। और फॉरेन जो मिनिस्टर है अमेरिका के, जो फॉरेन सेक्रेटरी, उनका भी बयान है जो तश्वीशनाक है। सो मेरे ख्याल में अगले कुछ दिन काफी इंपॉर्टेंट होंगे कि रशिया को कैसे मनाया जाए कि वो इंटरनेशनल फोरम के ऊपर उन अहदाफ की तरफ बढ़े या उन अहदाफ को हासिल करने के लिए कॉन्ट्रीब्यूट करें जो आइसिस के खात्मे और सीरिया को जमहूरियत की तरफ लेके जाते हैं।
जी डॉक्टर ताहिर रुहेल साहब, आप हमारे साथ हैं? ओके, उन्होंने अभी हमें ज्वाइन नहीं किया है, तो
जी मैं
बेर
आपके साथ हूँ
जी जी
जनाब।
जी जी
जी
अभी आपकी आवाज़ आई है। डॉक्टर ताहिर रुहेल साहब, जिस तरह अमजद मलिक साहब ने तज्जिया किया है और वो बता रहे हैं कि इस वक्त, और बज़ाहिर हमें लग भी रहा है कि जो हमले, फिजाई हमले हो रहे हैं शाम में, तो वो एक तरह से हमले करने वाले ममालिक जो हैं दो ब्लॉक्स में हमें नज़र आ रहे हैं। एक तरफ शिया मुसलमानों का ब्लॉक है जिसमें इराक, ईरान और शाम शामिल हैं, जिसका साथ रूस दे रहा है। दूसरी जानिब गल्फ स्टेट्स ज़्यादातर जो सुन्नी ममालिक हैं वो हैं, और मगरबी ममालिक हमें नज़र आ रहे हैं जिसकी क़यादत अमरीका कर रहा है। तो क्या इससे ये हम मतलब ले सकते हैं कि शाम जो है वो दो ताकतवर ताकतें जो हैं उनके बीच में एक बैटल ग्राउंड जो है वो बनने जा रहा है, या फिर आप समझते हैं कि इनके अहदाफ जो हैं वो एक जैसे हैं?
दोनों के आदाब बहुत मुख्तलिफ हैं। इराक, ईरान और रूस जो हैं वो एक साइड पे हैं, लेकिन इसमें थोड़ी सी बारीकी इस तरह से है कि रूस अपने आप को शाम में इंजेक्ट इसलिए कर रहा है कि उसकी जो जियोपॉलिटिकल बाकी दुनिया में जो उसकी कन्फ्रंटेशन जिस तरह यूक्रेन जिस तरह से है या मशरकी यूरोप है या दुनिया के और जो हॉट स्पॉट्स हैं उसमें अपने लिए एक बार्गेनिंग चिप और गेन करने के लिए अपने आप को पोजीशन में ला रहा है। एक बात यह है। दूसरी बात यह है कि रूस की एक बहुत हिस्ट्री है मिडल ईस्ट में अपने आप को मौजूद रखने की। रूस जो है वो एक इस इलाके की बहुत बड़ी ताकत है। आपको पता होगा कि 1956 में सुएज कैनाल को जब नेशनलाइज किया था इजिप्ट में असवान डैम बनाने के लिए, उनको रुपए पैसे के लिए उन्होंने सुएज कैनाल को नेशनलाइज किया, तो रूस ने इसराइल और ब्रिटेन और फ्रांस ने जो हमला किया शाम के ऊपर उसको रिवर्स किया और उसमें अमेरिका ने भी रूस का साथ दिया। फिर इसी तरह हर जंग जो हुई है 67 की, 73 की अरब इसराइल कॉन्फ्लिक्ट, उसमें रूस जो है वो अरबों के साथ या इसराइल के अगेंस्ट या वेस्ट के अगेंस्ट उसने आपको बहुत भारी मिकदार में अपने आप को रखा और एक मोसर प्लेयर के तौर पर रखा। तो ये उसी का तसलसल है। रूस की अपनी अपनी उनकी स्ट्रेटेजिक एसेट्स हैं उस एरिया में, मेडिटेरेनियन में उनकी बड़ी बंदरगाह है शाम के अंदर। रूस ये नहीं चाहता कि शाम के हालात बदलें तो वहाँ उनको मुश्किलात का सामना हो और दूसरी हुकूमत जो आए उसके साथ उनको फिर इस पोर्ट को और अपनी इस मौजूदगी को जो उनके बैन अक्वामी उनकी अजायम के लिए बहुत जरूरी है उसको मेंटेन करने में या उसको रखने में मुश्किल हो। दूसरा, रूस अपने आप को एक और तरीके से भी प्रेजेंट कर रहा है। रूसी जो है वो सऊदी और कतरी और जो तुर्की है उनकी क्यादत को ये कह रहे हैं कि देखिए आपको बशार अल असद के से इसलिए मसला है कि वो ईरान के हिमायती हैं, लेकिन हमें देखें कि अगर हम बीच में आ जाएं तो ईरान का असर जो है वो किसी हद तक कम हो जाएगा और आपको इसकी फिक्र, इस बात की फिक्र की जरूरत नहीं रहेगी या ये सोच की को आप ये इस तरह से देख सकते हैं कि रूस आएगा और ईरान जाएगा। तो उस लिहाज से रूस अपने लिए जो है वो शाम में एक जगह बनाने की कोशिश कर रहा है, लेकिन इसकी ये जो खेल है शतरंज का, ये जो खेल है इसमें बहुत सारे दुनिया के और जहाँ रूस और अमेरिका की आपस में मुखालफत है या वेस्टर्न यूरोप से रूस को प्रॉब्लम है, उन सारी फ्रंट्स के ऊपर, उन सारे महाजों के ऊपर روس کے ہاتھ میں ایک اور بہت اہم اور ایک بہت مؤثر ہتھیار اس صورت میں آ گیا ہے کہ انہوں نے اپنے آپ کو شام کی جو صورتحال ہے اس میں داخل کر دیا ہے.
اوکے بیرسٹر امجد ملک صاحب, ڈاکٹر طاہر روہیل صاحب کا یہ کہنا ہے کہ روس نے جس طرح اپنی کاروائیاں شروع کی ہے شام میں, تو اس سے روس کا مقصد جو ہے وہ صرف فوجی مقاصد کے لیے یہ سب کچھ نہیں کر رہا ہے, وہ ان کا کہنا ہے کہ جیو پولیٹیکل مقاصد بھی ہیں ان کی اس کاروائی کے, اور روس جو ہے ان کے بقول وہ اپنا اثر و رسوخ مشرق وسطی میں بڑھانا چاہتا ہے. انہوں نے یوکرین کی جو مثال ہے وہ بھی دی ہے, جس طرح کرائمیا کو روس نے اپنے ساتھ ملا لیا, لیکن ہم نے دیکھا کہ کسی حد تک الفاظ کی حد تک ایک رد عمل جو ہے وہ سامنے تو آیا, لیکن زیادہ کچھ دنیا جو ہے وہ نہ کر سکی. کرائمیا آج بھی روس جو ہے اس کو اپنا حصہ سمجھتا ہے, تو اگر اسی طرح روس جو ہے اس اپنے اثر و رسوخ کے اس گیم کو وہ آگے بڑھاتا ہے, تو کیا یوکرین کی طرح ہی رد عمل ہوگا یا پھر یہ کہ کچھ سخت رد عمل سامنے آئے گا؟ جی, ان کی لائن جو ہے وہ ڈراپ ہو گئی ہے. جی ڈاکٹر طاہر روہیل صاحب, آپ اگر اس کا جواب دیں کہ آپ نے یوکرین تنازع کی مثال دی کہ وہاں بھی روس نے مداخلت کی, اپنا اثر رسوخ بڑھانے کی کوشش کی, یہاں بھی یہ کر رہا ہے. اس یوکرین تنازع میں جو رد عمل سامنے آیا وہ اتنا مؤثر ثابت نہیں ہوا, اس وقت کیا امکانات آپ دیکھتے ہیں؟
مجھے لگتا ہے کہ اگر روس سعودی عرب کو اور قطر کو خاص طور پہ جو کہ ریجنل پاورز ہیں, اور ترکی کو یہ کنونس کرنے میں کامیاب ہو جاتا ہے کہ ایران کو روکنے کے لیے ان ممالک کو روس کی ضرورت ہے, اور بشار الاسد کی جو صورتحال ہے وہ اس مجموعی صورتحال کا ایک چھوٹا سا حصہ ہے, اور اگر یہ ممالک جو ہے خاص طور پہ سعودی عرب جو ہے وہ اگر بشار الاسد کے لیے ایک نکلنے کا کسی حد تک رستہ بنا دیں, اور اگر روس اپنے لیے تھوڑا سا اس علاقے میں اثر و رسوخ قائم کر لے اور ایران کا اثر و رسوخ کم ہو جائے, اگر یہ ممالک سعودی عرب, قطر اور ترکی اس آرگیومنٹ کو مان لیتے ہیں اور اس آرگیومنٹ کو سمجھتے ہیں کہ جو اویلیبل ان کے پاس جو آپشنز ہیں اس میں سے یہ بیسٹ اویلیبل آپشن ہے, تو پھر تو کسی حد تک روس کی موجودگی اسی طرح سے رہے گی, اور روس جو ہے وہ بمباری وغیرہ جو کچھ بھی کرتا رہے گا وہ کر سکے گا, لیکن الٹیمیٹلی کچھ ان کو کانفلکٹ کا بشار الاسد کو رکھتے ہوئے, ان کو ایز آؤٹ کرتے ہوئے, ان کو آہستہ آہستہ سرکا کے وہاں سے باہر نکال کے, اور ایک آلٹرنیٹ جو اسٹرکچر ہے اس کو اگر وہ لانے میں کامیاب ہو جاتے ہیں تو ہو سکتا ہے. لیکن اگر یہ تین ممالک سعودی عرب, قطر اور ترکی یہ آرگیومنٹ نہیں مانتے, تو سعودی عرب کی طرف سے تو خاص طور پہ بہت جو ہے وہ فورسفل ان کی طرف سے بیانات آ رہے ہیں, وہ میرے خیال میں جن جو گروپس ایسے ان کے حمایتی ہیں شام میں بشار الاسد کے خلاف لڑ رہے ہیں, ان کو وہ ایسے ہتھیار دینا شروع کر دیں گے جو انہوں نے اب تک نہیں دیے, جس میں طیارہ شکن میزائل اور اس طرح کی ایسی باتیں ہیں. آپ کو پتا ہے کہ اس طرح کے گروپس کو ہتھیار دینے کے جو نقصانات ہیں وہ بھی بہت زیادہ ہو سکتے ہیں, اور وہی گروپ جو ہیں وہ سعودیوں کے خلاف اور باقی جو امریکنز اور ویسٹرن انٹرسٹ ہے ان کے خلاف بھی وہ کام کر سکتے ہیں. لیکن یہ وجوہ شاید ہو سکتا ہے کہ سعودی عرب جو ہے وہ کھیلنے کے لیے تیار ہو جائے. سعودی عرب کی اپنی جو فورسز ہیں وہ افینسو نیچر کا کوئی آپریشن کرنے کے لیے تیار نہیں ہے, اور نہ ان کی تربیت ہے, نہ ان کا مزاج ہے, اور نہ ہی ان کو کوئی ایسی جو پولیٹیکل یا جو سیاسی اس کے لیے جو ہمانگی چاہیے ہوتی ہے, وہ یمن والی صورتحال نہیں ہے شام. یمن میں سعودی لگتا ہے کہ کافی حد تک یا کسی حد تک, کہنا تو مشکل ہے, لیکن کسی حد تک سعودی عوام میں یمن کی صورتحال میں سعودی حکومت کو حمایت حاصل ہے, لیکن شام کی صورتحال اور شام میں جتنے پلیئرز ہیں اور شام میں جو مشکلات ہیں اور شام کی جو نزدیکی ہے اسرائیل کے ساتھ, और शाम में लबनान की तरफ से हिजबुल्ला और उस तरह के जो ग्रुप हैं, फिर अलावीद जो हैं वो शाम के अंदर एक बहुत बड़ा तबका है, उनको बशार अल असद के जाने से उनको तहफ़ प्रोवाइड करना या उनके लिए भी एक ऐसी सूरत हाल बनाना कि जिसमें अगर दूसरे ग्रुप्स आते हैं, बशार अल असद चले जाते हैं, तो अलावी लोग जो हैं या उस तरह के ड्रूज और उस तरह के और जो लोग हैं उनको तहफ़ प्रोवाइड करना बाद की सूरत हाल में, ये बहुत मुश्किल हो जाएगा जब सारी सूरत हाल जो है वो मुसल्ला ग्रुपों के हाथ में चली जाएगी और एक कोई एक रिस्पांसिबल हुकूमत या कोई ऐसी हुकूमत या कोई ऐसी मौसर अथॉरिटी शाम में मौजूद नहीं होगी। तो ये ऐसी सारी मुश्किलात हैं जिसकी वजह से जो प्लाजिबल ऑप्शंस हैं या जो डूएबल एक्शंस हैं या जिसको बिजनेस की जुबान में एक्शन आइटम्स कहते हैं, वो एक्शन आइटम्स यही हो सकती हैं कि कतर, तुर्की और सऊदी अरब जो है इनकी बहुत मौसर, बहुत हाई लेवल के ऊपर एक सियासी, एक फौजी हिकमत अमली जो है वो ऐसे ऐसे बनाई जाए, ऐसे रखी जाए कि जिसमें बहुत ज़्यादा कोऑर्डिनेशन हो और डे टू डे बेसिस के ऊपर कोऑर्डिनेशन हो और बहुत डिटेल में कोऑर्डिनेशन हो और सारे जो काम कर रहे हैं वो एक दूसरे को फैसिलिटेट करें, तो फिर हो सकता है कि बशार अल-असद के लिए मुश्किलात पैदा हो जाएं और फिर इस तरीके से।
लेकिन यहाँ पे डॉक्टर ताहिर रुहेल साहब कदे कलामी माफ, यहाँ पे अमेरिका जो है उसका ये कहना है कि रूस जो है वो शाम में बशार अल-असद के मुखालिफीन जो है उनको निशाना बना रहा है, जबकि रूस का ये कहना है कि वो तमाम जितने भी दहशतगर्द ग्रुप हैं, दाइश के अलावा भी जो ग्रुप्स मौजूद हैं, उन सबको वो निशाना बना रहा है। अच्छा, अब हमें एक बड़ी कॉम्प्लिकेटेड बज़ाहिर हमें सिचुएशन शाम में नज़र आ रही है। एक अगर हम देखें तो शाम में पहले ही अमरीकी और फ्रांसीसी जो फौजी तैयारें हैं वो मौजूद हैं, फिजाई हमलों में वो हिस्सा भी ले रहे हैं। अब रूस ने भी अपनी कार्रवाई जो है वो शुरू कर दी है, तो इन ममालिक के माबेन मुमकिन झड़प की जो बात की जा रही है इसके कितने इम्कान आपको नज़र आते हैं?
मैं नहीं समझता कि इसमें कोई झड़प होगी, कोई एक्सीडेंट के चांसेस हैं। जाहिर है रूस कहने में वो जो मर्जी कहते रहे, उनका जो दुश्मन है वो बशार असद का दुश्मन है बेसिकली, और वो बशार असद की हुकूमत को बरमला मेंटेन करने में, उसको कायम रखने में उनकी सारी हिकमत अमली जो है उसकी बुनियाद ही ये है कि बशार असद जो है वो भी लड़ेंगे। और आपने ये भी सुना होगा कि बशार अल-असद की हुकूमत जो है वो अपने किसी भी फौजी उम्र के शहरी को जबरदस्ती पकड़ के भी फौज में शामिल कर रहे हैं, और वो रूस की हिकमत अमली का सिर्फ और सिर्फ एक मकसद इस वक्त ये है कि बशार अल-असद की हुकूमत को मजबूत किया जाए, उनको स्टेबलाइज किया जाए, और जब वो बशार अल-असद स्टेबलाइज हो जाए तो फिर रूस के पास एक ताकत आ जाएगी, फिर वो कहेंगे कि हाँ अब हमसे बात करें, बशार अल-असद कहीं जाने वाले नहीं है और आप इस फैक्ट को जो है वो एक्सेप्ट कर लें, ये जिसको पॉलिटिक्स की जुबान में कहते हैं फेट कम्प्ली, कि आपने एक हकीकत ऐसी सामने ले आए कि जिस हकीकत से आप छुटकारा हासिल नहीं कर सकते, तो दूसरों के लिए यही जरूरी है, दूसरों के लिए कोई और रास्ता नहीं रह जाता है सिवाय इसके कि उस फेट कंपनी सिचुएशन को, उस सूरत हाल को मनोवैन जिस तरह से है वो कबूल कर लें। तो इसलिए इसमें किसी को कोई शक नहीं होना चाहिए कि रूस की हिकमत अमली का मकसद बशार अल-असद के मुखालफीन को बर्बाद करना और उनके खिलाफ उनकी उनकी बुनियादी जंग है, ताकि बशार अल-असद कायम रहें और उसके जरिए से रूस अपने आप को इस एरिया में अपने आप को इंजेक्ट कर सके और कंटिन्यू कर सके।
ओके, बताया जा रहा है अमजद मलिक साहब ने हमें दोबारा ज्वाइन किया है, उनसे एक सवाल करते हैं, फिर काफ़ी देर से हमारे पास कॉलर्स हैं उनकी जानिब हम जाना चाहेंगे। अमजद मलिक साहब, आप ये बताइएगा कि अमरीकी क़यादत में जो इतिहाद है दाइश के ख़िलाफ़, काफ़ी अरसे से वो लड़ रही है, कार्रवाई में मसरूफ़ है शाम में, उनको अब तक कितनी कामयाबी हुई है, और अब रूस की क़यादत में जो इतिहाद है वो जो कार्रवाइयाँ कर रहा है उसकी कामयाबी के कितने इम्कान आपको नज़र आते हैं?
मेरे ख्याल में अगर तो रजीम चेंज को हम निकाल दें इसमें से, तो अगर आइसिस को सामने रखें तो आइसिस बड़ा खतरा है, और अगर यूनाइटेड नेशन का प्लेटफॉर्म इस्तेमाल करें तो हम ज्यादा उसमें कामयाबी हासिल कर सकते हैं। रशिया अगर कोई एडवांटेज हासिल कर रहा है तो उसमें सिर्फ उसको यही एडवांटेज है कि अमेरिका आइसिस को खतरा समझते हुए आइसिस के खिलाफ एक आवाज होकर यूनाइटेड नेशन को इस्तेमाल करते हुए उस जहत में नहीं जा रहा, बल्कि आइसिस के साथ साथ जाते हुए वो ये भी चाहता है कि सीरिया में बशारतुल असद जो है वो उसमें कुछ चेंजेस आए, जमहूरियत की तरफ पेशकदमी हो, और अगर वो हट भी सके रास्ते में से तो हटे। इसी वजह से रशिया को ये मौका मिला है कि उन्होंने स्ट्रेटेजिकली भी उनको इकोनॉमिकली भी और जियोपॉलिटिकल सिचुएशन को देखते हुए उन्होंने अपने आप को इस चिप को इस्तेमाल करते हुए अपनी जो है पोजीशन मजबूत की है। मेरे ख्याल में अभी भी अगर अमेरिका यूनाइटेड नेशन के फोरम को इस्तेमाल करे और आइसिस को एक खतरा बनाते हुए उसके खिलाफ इंटरनेशनल ओपिनियन गैल्वनाइज करे, फौजी स्ट्रेंथ गैल्वनाइज करे, तो शायद हम ज्यादा कामयाबी हासिल कर सके। खतरा बड़ा आइसिस है मेरे ख्याल में सीरिया की निस्बत।
ओके आप हमारे साथ रहिए, और अब कॉलर्स की जानिब जाते हैं। मियांवाली से मुरीद खान जी, अस्सलाम वालेकुम मुरीद साहब, क्या कहना चाहेंगे आप?
अस्सलाम वालेकुम जनाब, दोस्त क्या आवाज कर रहा हूँ। मैं तो ये हैरान हूँ कि ये रशिया एक आमिर की क्यों मदद कर रहा है। हाफिज असद ने 2 लाख आदमी अपने दौर में मरवाए थे और बशर असद ने तो पूरे मुल्क का शरारा बिखार दिया है। इसलिए कौम मुतहदा को मुदाखलत करना चाहिए और शाम में अकवाम मुतहदा मुदाखलत करे, वरना ये जो है ना ये शाम को तो टुकड़े हो जाएंगे। इसलिए मैं कहता हूँ कि हाफिज असद को तो बिल्कुल रहना नहीं चाहिए ना, लेकिन वो रूस को जो है उसको सोचना चाहिए कि भाई एक आमिर जिसके पूरा मुल्क खिलाफ है आप उसकी मदद कर रहे हैं, ये बमबारी सिर्फ हाफिज असद को बचाने के लिए की जा रही है।
ओके बहुत शुक्रिया कॉल करने का। कुहाट से खान अकबर अफरीदी साहब, अस्सलाम वालेकुम, उनकी लाइन ड्रॉप हो गई। इनामुल्ला साहब लकी मरवत से जी, इनामुल्ला साहब
अस्सलाम वालेकुम। मैडम
अस्सलाम वालेकुम।
मैडम मेरे 2 सवालात हैं
जी।
शाम में जो सिचुएशन चल रहा है, क्या ये सिचुएशन दीगर इस्लामी ममालिक तक फैल सकती है? क्योंकि ये तो बहुत ज़्यादा ख़तरनाक सिचुएशन है। और दूसरा सवाल मेरा ये है कि इस्लामी दुनिया में ये तशवीश पाई जाती है कि ये जो कुछ हो रहा है सिर्फ इस्लामी ममालिक में हो रहा है, तो इस्लामी ममालिक की इस तशवीश को यूरोपी दुनिया जो है या मगरबी दुनिया जो है इसको कैसे इसका इजाला कर सकती है? थैंक यू।
ओके एक और कॉलर को भी सुनते हैं, उसके बाद आपके सवाल हम उठाएंगे। हैदर ने कुरम एजेंसी से कॉल की है जी, अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी। जी हैदर साहब जी, जी आप बात करें, आपकी आवाज आ रही है।
तो यमन वालों को, बहरीन वालों को तो भी वहां भी टेम्परेरी राइट किया जाए।
ओके शुक्रिया, कोई सवाल आपका नहीं था। एक तो अक्वामी मुतहिदा के जी, एक और कॉलर कहा जा रहा है लेना है उनको, बलूचिस्तान से सनाउल्ला साहब जी, अस्सलाम वालेकुम।
मैडम हेलो सलाम वालेकुम
जी, जी सवाल कीजिए, आवाज आ रही है आपकी।
मैडम मेरा सवाल ये है कि ना रूस मुसलमानों का।
ओके मेरे ख्याल में उनकी लाइन में कुछ ख़राबी है, उनकी आवाज़ सही तौर पे हमें नहीं आ रही है। ये बताइएगा कि शाम का जो तनाज़ा है, जिस तरह कॉलर्स ने कहा है कि काफ़ी ख़राब सूरत हाल है, इस मोड पे इन हालात में बताइएगा हमें आप डॉक्टर ताहिर रुहेल साहब के अक्वामी मुतहिदा जो है वो क्या किरदार अदा कर रहा है। बयानात तो उनकी जानिब से आ रहे हैं, जो बान की मून साहब है वो भी मजम्मत कर चुके हैं, और बाकी जो डिफरेंट प्लेयर्स हैं इस तनाज़े में मुलविस उनको तनबी कर चुके हैं, लेकिन उसके बावजूद अमली तौर पे क्या किरदार अदा कर रहा है अक्वामी मुतहिदा जब इस तनाज़े के हल की हम बात करते हैं?
अक्वामे मुत्तहिदा में जो सबसे मौसर इदारा है वो उनकी सिक्योरिटी काउंसिल है। सिक्योरिटी काउंसिल में जो बड़ी ताकतें हैं जंग अजीम दौम के बाद जो बड़ी ताकतें रह गई थी वही फैसले करती हैं, और हर ताकत को वीटो का हक हासिल है। उसमें बरतानिया, फ्रांस, अमरीका, चीन और रूस शामिल हैं। तो रूस एक इस कॉन्फ्लिक्ट में एक पार्टी बन चुका है। रूस ने तो अपने जो कार्ड्स हैं वो टेबल पे दिखा दिए हैं। انہوں نے تو صاف کہہ دیا ہے کہ شام کی حکومت کو انہوں نے اسٹیبلائز کرنا ہے, بشار الاسد کو انہوں نے اسٹیبلائز کرنا ہے, اور انہوں نے اپنی جو جیو پالیٹکس کے لحاظ سے ان کی یہ ضرورت ہے کہ شام کی صورتحال جو ہے اس میں ایک پارٹی ونر ہو. تو ان کی وکٹری جو ہے وہ تو صاف ظاہر ہے, ان کے اہداف بہت واضح ہیں اور انہوں نے برملا سب کے سامنے اپنے اہداف جو ہیں وہ رکھ دیے. اور اب اس صورتحال میں جب روس سلامتی کونسل میں کسی چیز کو ویٹو کر دے تو باقی پھر قراردادی باتیں رہ جاتی ہیں, جنرل اسمبلی رہ جاتی ہے اور باقی جو ادارے ہیں اقوام متحدہ کے ان میں کوئی بائٹ نہیں ہے, ان کے کوئی دانت نہیں ہے, وہ کوئی مؤثر بات نہیں کر سکتے, وہ صرف قرارداد جو ہے وہ منظور کر سکتے ہیں. تو جنرل اسمبلی میں شاید قرارداد منظور ہو سکتی ہے اگر کوئی جو ہے وہ اس طرف جانا چاہے, لیکن جب آپ کو پتا ہے کہ اس کا کچھ فائدہ نہیں ہونا تو صرف ایک اخلاقی برتری کے لیے اس طرح کی آپ قرارداد جنرل اسمبلی کے اجلاس میں لا سکتے ہیں اور اس پہ ووٹنگ کرا سکتے ہیں, اس کے بھی اس کے جو پریکٹیکل افیکٹس ہوں گے وہ تو بہت منیمل ہوں گے. جہاں تک اقوام متحدہ کی مہاجرین کو ان کو سہولتیں دینا وغیرہ وہ چیزیں شامل ہیں, یو این ایچ سی آر ہے, ان کے جو ادارے ہیں جو ترکی اور اس طرح کے ممالک میں شام سے آنے والے پناہ گزینوں کی دیکھ بھال کر رہے ہیں, وہ سارے تو پہلے سے ہی کام کر رہے ہیں. تو ایسی صورتحال میں اقوام متحدہ کی طرف سے کوئی ایسی افیکٹو جو ہے وہ کوئی کاروائی ہونی مستقبل قریب میں مشکل نظر آتی ہے. آرگنائزیشن آف اسلامک کنٹریز بھی ایسی ہے, ان کے ہاتھ میں بھی کوئی ایسا ٹول نہیں ہے, وہ تو ویسے بھی غیر مؤثر رہے ہیں. وہ اگر وہ چاہیں تو ایران اور سعودی عرب کو آپس میں ایک دوسرے سے ان کی بات کروا سکتے ہیں. ایک زمانہ تھا جب ایران اور عراق کی جنگ ہو رہی تھی تو آرگنائزیشن آف اسلامک کنٹریز کا ایک بہت بڑا ڈیلیگیٹ سارے ممالک جو آرگنائزیشن آف اسلامک کنٹریز کے ممبرس ہیں یہ سب لوگ صدام حسین سے ملنے گئے اور پھر امام خمینی صاحب کے پاس ملنے گئے. ایک بہت بڑی ڈپلومیٹک موو تھی جس کے ذریعے سے ان دونوں ممالک میں جو تنازع تھا, جو جنگ تھی, وہ ختم کرانے کی کوشش کی گئی. لیکن وہ ایسا کامیاب نہیں ہوا کہ امام خمینی صاحب
اس وقت ہم او آئی سی جو ہے وہ اتنا کامیاب شام کے تنازع میں ہمیں نظر نہیں آ رہا ہے, اور اس کی کئی وجوہات جو ہیں اس پہ ہم اپنے پروگراموں میں بات کر چکے ہیں. جو کردار او آئی سی کو ادا کرنا چاہیے وہ اس وقت نظر نہیں آ رہا ہے. ایک ہمارے کالر نے امجد صاحب جو بات کی ہے کہ شام میں جو حالات ہیں وہ کافی خراب ہیں اور یہ تنازع دیگر ممالک مشرق وسطی کے جو دیگر ممالک ہے کیا اس وقت اس تک بھی پھیل سکتا ہے یا نہیں, اس کے جواب میں آپ کیا کہنا چاہیں گے؟
جی پہلے تو میں نے پہلے بھی کہا ہے کہ اگر ہم آئیسس اور بشارت الاسد کو علیحدہ کریں گے تو زیادہ کامیابی حاصل ہوگی. میں نے پچھلے دنوں جنرل رحیل شریف کو سنا ہے لندن میں اور انہوں نے بھی یہ اس کا ذکر کیا ہے کہ اس خطے میں آئیسس القاعدہ سے بڑا خطرہ ہے. تو میرے خیال میں اگر آپ کی اٹینشن ڈائیورٹ ہوگی, آپ کھل کے انٹرنیشنل لیول پہ یو این ایس سیکیورٹی کاؤنسل کو انوالو پراپرلی کیے کر کے آئیسس کا خاتمہ نہیں کرتے یا اس کو کٹیل نہیں کرتے تو یہ واقعتاً ایسے ممالک میں پھیلے گی جہاں پہ القاعدہ نے پہلے پیر جمائے تھے, افغانستان یا فاٹا کے ریجن میں پاکستان, وہ علاقے ہیں جہاں پہ پہلے القاعدہ کی اماجگاہ رہی ہے. تو میرے خیال میں اٹینشن ڈائیورٹ ہونے سے ایسے جو گروپس ہیں وہ اپنے پر پرزے پھیلائیں گے اور ایسے علاقوں میں ایسے ملکوں میں جائیں گے جہاں پہ ریڈیکلائزیشن زیادہ ہے, غربت زیادہ ہے, جہاں پہ ان کو فوڈر مل جائے گا ملٹی پلائی کرنے کے لیے. تو میرے خیال میں بہت ضروری ہے کہ ہم انٹرنیشنل جو بڑی طاقتیں ہیں بائی پولر سسٹم کی, اس کو سیریا کو ایک بیٹل فیلڈ نہ بنانے دیں کہ وہ اپنا ایک دوسرے کا جو ہے پولیٹیکل جو پوائنٹ اسکورنگ ہے وہ اپنا کریں, جس کا ڈائریکٹ افیکٹ جو ہے آئیسس کے خلاف پراپرلی سکسیسفلی نبرد آزما ہونا ہے وہ کٹیل ہو, ویکن ہو اور ہم اس کا خاتمہ نہ کر سکیں.
اوکے ٹھیک, یعنی یو ایس جو ہے اس کی جو اسٹریٹجی ہے شام تنازع سے متعلق آپ کا کہنا ہے کہ اس پہ اس کی نظر ثانی کی ضرورت ہے.
اس کو چوز
جی ओके उनकी लाइन दोबारा अमजद मलिक साहब की लाइन ड्रॉप हो गई है और इस सेगमेंट को समेटने का वक्त भी आ गया है. लेकिन डॉक्टर ताहिर रुहेल साहब, इस सेगमेंट में आखिरी सवाल मैं आपसे ये करना चाहूँगी कि रूस की जो फिजाई हमलों का आगाज़ है शाम में, इससे आपको क्या लगता है, शाम के हालात जो हैं वो बेहतर होंगे या फिर मज़ीद बिगड़ेंगे? डॉक्टर ताहिर रुहेल साहब
जी, मैं बोलूं?
जी जी
जी, वो मैं कह रहा था कि ये प्रेडिक्ट करना तो बहुत मुश्किल है. अब रूस ने अपने आप को कमिट तो कर लिया है, लेकिन उनकी लॉन्ग टर्म स्ट्रेटजी क्या है और जो ग्राउंड रियलिटीज हैं वो कैसी हैं? अगर बशार अल असद की अफवाज और उनके जो हमायती तबकात हैं शाम में, वो अपने आप को जमीन के ऊपर खड़ा रख सकते हैं और जो उनके पास टेरिटरी है वो उसी को होल्ड कर सकते हैं, और हुकूमत का एक जो स्ट्रक्चर है अगर वो चलता रहता है तो रूस भी उनकी हिमायत जारी रखेगा. लेकिन अगर रूस जो है वो ये देखेगा कि ग्राउंड रियलिटी जो है वो मुश्किल उनके लिए हो रही है, और रूस को इस फजाई हमलों के अलावा भी कुछ करना है, उनको अगर ग्राउंड ट्रूप्स भिजवाने पड़े या रूस का फर्ज कर लें कि कोई ऐसा पायलट जो है कोई त्यारा गिरता है और उसका कोई पायलट जो है वो आईएसएस के हाथ चढ़ जाता है और उसको उस सफाकी के साथ उसके साथ बर्ताव करते हैं जिस तरह से जॉर्डेनियन उसके साथ किया था, या कोई वो रूस के किसी फौजी को POW बना लेते हैं या कोई ऐसी नई सूरत हाल बन जाती है, तो उसमें फिर रूस को देखना पड़ेगा कि उनको अपने आप को इसमें मजीद और इंजेक्ट करना है या पीछे रहना है या वैसे ही चलते रहना है. तो ये जो जमीन के ऊपर जो हालात जूं जूं बदलेंगे उसके लिहाज से रूस जो है वो बार बार अपनी हिकमत अमली को देखता रहेगा. लेकिन मुझे लगता है कि उन्होंने ये एक्सरसाइज अपने जहन में कर ली होगी और वो काफी हद तक उनके जो रिसोर्सेस हैं वो पाइपलाइन में होंगे, और मुझे लगता है कि अभी मुस्तकबिल करीब में दोनों सूरत हाल में शिकस्त या फतह बशार अल असद की किसी हद तक जो है उसको दोनों को वो फोर्टिफाई करेंगे, बशार अल असद का दिफा भी करेंगे और बशार अल असद जो अगर उनको मिलती है उनकी वो ताकत ज्यादा उनकी बढ़ती है तो उसमें भी वो अपनी हिस्सेदारी जो है वो उसमें इजाफा करेंगे, ताकि दोनों सूरतों में वो देखें कि भी ये सूरत हाल आइंदा किस नहज को जाती है या किस सिमत में जाती है.
ओके डॉक्टर ताहिर रुहेल साहब, मजीद कुछ देर के लिए हमारे साथ रहिएगा. हमें काबुल से ज़ुबैर बाबक अरखेल साहब, एक वेल नोन तज्ज़िया निगार हैं, उन्होंने भी हमें ज्वाइन किया है. और नेक्स्ट सेगमेंट में हम अफ़गानिस्तान के शहर कुंदूस की जो सूरत हाल है तालिबान हमले के बाद उसका हम जायज़ा लेंगे. लेकिन इस वक्त हम लेते हैं एक ब्रेक.
What's up, Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up, Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
वेलकम बैक सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग. और इस वक्त काबुल से हमारे साथ हैं ज़ुबैर बाबक अरखेल साहब, यहां यूएस से हमारे साथ हैं डॉक्टर ताहिर रुहेल साहब और लंदन से अमजद मलिक साहब. ज़ुबैर बाबक अरखेल साहब, सबसे पहले तो आप इस वक्त जो ताज़ा तरीन सूरत हाल है कंदूस शहर की वो हमें बताइएगा. इस वक्त इस शहर में पलड़ा जो है वो किसका बारी है, तालिबान का या फिर अफगान फोर्सेस का?
जी, जब तक हमारे बात हुई है सिक्योरिटी अहलकारों के साथ, उन्होंने बताया कि कल से उनका कब्जा हुआ है कुंदुस के ज्यादातर हिस्से पर, और दो दिन से अब तक घर घर तलाशी जारी है, और उन्होंने कहा कि खतरा है कि तालिबान सिविलियन घरों में वो घुसे हुए हैं और उसको निकालना. तो अब तक कुछ तादाद में मशकूक अफराद भी पकड़ गए हैं, और दूसरी तरफ जो शहर के जो आउटस्कर्ट्स है उसमें अब तक भी जगह जगह लड़ाई जारी है. इतनी बाहरी लड़ाई नहीं है लेकिन फायरिंग होती रहती है.
ठीक ओके. आज जो एक कैबिनेट की एक मीटिंग में अफगानिस्तान के जो चीफ एग्जीक्यूटिव है अब्दुल्ला अब्दुल्ला, उन्होंने कुंदूज शहर में जो कुछ हो रहा है और अफगानिस्तान के बाकी हिस्सों में, उसका इल्ज़ाम एक दफ़ा फिर पाकिस्तान की फ़ौज और उसकी जो खुफिया एजेंसी है ISI उस पे दिया है. तो क्या ये सिर्फ ब्लेम गेम इस वक्त हो रही है या फिर अफगानिस्तान के पास इस हवाले से कोई शवाहिद भी मौजूद हैं?
मेरे ख्याल में अब तो ये ताज़ा ये हादसा हुआ है, ये जंग हुई है, तो मेरे ख्याल में अफगान हुकूमत
जी
कोई मजबूत शवाहिद नहीं होगी. लेकिन ये ब्लेम गेम जो है ये काफी अरसे से चल रहा है, ये नई बात नहीं है. तो मैं नहीं समझ सकता कि अब तक उनके पास कोई कोई इस तरह के एविडेंस हो जो जोर से कह सके कि ये हमला में पाकिस्तान शरीक था. हो सकता है कि कुछ तालिबान जो है उनका रابطہ हुआ हो, जो तालिबान पाकिस्तान में है, जो लीडरशिप है क्वेटा में, उनके साथ कोई फोन कॉल हुआ हो या कोई चीज हुआ हो. लेकिन मैं नहीं समझ सकता कि कोई एविडेंस हो अब तक.
ओके, आपसे एक और सवाल जुबैर साहब मैं करना चाहूँगी, लेकिन अमजद मलिक साहब आप बताइएगा, अफगानिस्तान की जो इस वक्त सूरत हाल है ख़ास तौर पर कंदूज शहर में, तो पाकिस्तान को क्या किरदार मौजूदा सूरत हाल में अदा करना चाहिए, क्या रोल उसका होना चाहिए?
नहीं, मेरे ख्याल में इट इज़ ईजियर कि पाकिस्तान के ऊपर ब्लेम कर दिया जाए. और अब्दुल्ला अब्दुल्ला की तो ये बहुत देर से लाइन है कि आप अपनी कमजोरियों का इल्ज़ाम बरादर इस्लामी मुल्क के ऊपर लगा दें. लेकिन जहाँ तक पाकिस्तान की फौज और पाकिस्तान की जो रूलर्स हैं, वो तो क्लियर उनका ये कहना है कि स्ट्रॉन्ग एंड स्टेबल अफगानिस्तान पाकिस्तान के लिए भी और खित्ते के लिए बहुत इंपॉर्टेंट है. और जनरल रहील शरीफ को पिछले दिनों मैंने सुना है और उन्होंने कहा है साफ कि मैं उतनी दफ़ा किसी ऐसे मौके पर नहीं गया जितनी दफ़ा मैं प्रेसिडेंट गनी को मिलने गया हूँ अफगानिस्तान. और आई एम इंटरेस्टेड के पास अफगानिस्तान में जो है स्टेबलाइजेशन हो और उनका कंट्रोल हो. लेकिन आपको देखें वहाँ तो अमेरिकन्स भी हैं और बाकी फोर्सेस भी हैं, तो ऐसे में अगर तालिबान रीग्रुप कर रहे हैं तो उसका इल्ज़ाम आप ब्रादर
सिर्फ पाकिस्तान को नहीं दे सकते,
ये नहीं दे सकते.
ओके,
होम ग्राउंड घर पे भी बेहतरी लाने की जरूरत है और घर के ऊपर भी आपको तवज्जो देने की जरूरत है कि क्यों वो आपके सूबों में आके या डिस्ट्रिक्ट मेन डिस्ट्रिक्ट में आके कब्जा कर रहे हैं, कहाँ रेडिकलाइजेशन हो रही है, कहाँ वो बंदे इकट्ठे कर रहे हैं और कहाँ कहाँ नाकामी है कि आप उनको उनके साथ बेटर डील नहीं कर रहे
हैं. ठीक है, ओके. आपने जनरल राहिल शरीफ ने जो बयानात दिए हैं लंदन में उसका जिक्र किया, लेकिन डॉक्टर ताहिर रुहेल साहब बयानात जो हैं वो माजी में भी पाकिस्तानी जो अस्करी हो या उनकी सिविलियन क़यादत हो उनकी जानिब से आते रहते हैं. अमली तौर पे आप क्या देखते हैं, पाकिस्तान जो है क्या किरदार अदा कर रहा है जब हम बात करते हैं अफगानिस्तान में क़याम अमन की?
शनाज, मुझे लगता है कि पाकिस्तान के हाथ जो हैं वो टाइट अप हैं, उनकी अपनी जो मुश्किलात हैं नॉर्थ वजीरिस्तान में और बाकी एजेंसियों में, बॉर्डर के जो सूरत हाल है उसको कंट्रोल करने में उनको अपनी इस तरह की मुश्किलात हैं कि मेरे ख्याल में अफगानिस्तान में किसी एडवेंचर के लिए वो ना तैयार हैं, ना उनके पास माली वसाइल हैं, ना उनको उसकी सियासी बैकअप है और ना ही अवाम किसी ऐसी किसी उसके लिए तैयार हैं. कुंदूज जो है वो पाकिस्तान से बहुत दूर है और जैसे अमजद मलिक साहब कह रहे हैं कि वो बहुत सारे जो रूरल एरियाज हैं अफगानिस्तान के, वहाँ पे तालिबान अपने आप को, ऐसी बहुत सारी रिपोर्ट्स हैं कि वो अपने आप को तैयार कर रहे हैं आइंदा की किसी जंग के लिए. वो अफगानिस्तान में इस वक्त कार्रवाइयां जो है वो बहुत चीदा चीदा करते हैं, लेकिन वो अपने आप को रीग्रुप कर रहे हैं और अक्सर मेलों और शादियों में वो सामने अवाम के सामने अफगानिस्तान में जाते हैं. तो ऐसी सूरत हाल के ऊपर पाकिस्तान का कोई कंट्रोल नहीं है. पाकिस्तान की जो उनकी पाकिस्तान की कंट्रीब्यूशन या लैक देयर ऑफ या जैसे वो कंट्रीब्यूशन नहीं कर सकते, उसको मेरे ख्याल में जरूरत से ज्यादा अहमियत दी गई है. खास तौर पे ये जो अफगानिस्तान के नए सदर हैं उनके आने के बाद से जो सूरत हाल पाकिस्तान के बरखिलाफ सियासी तौर पे या मीडिया में जो आती है उसमें मेरे ख्याल में पाकिस्तान की जो नेगेटिविटी पिछले कियानी साहब के दौर से जो चलती आ रही थी या उससे पहले की के दौर से चलती आ रही थी, ये उसी की कंटिन्यूटी है और एक लिहाज से ये एक ऐसा आउटलेट है जिसके जरिए से अफगानिस्तान की हुकूमत और उनके जो जो अफवाज जो सिक्योरिटी प्रोवाइड कर रही हैं उनके लिए किसी हद तक मायूसी में कमी आने और एक आउटलेट प्रोवाइड करने के लिए ऐसी बातें की जाती हैं। पाकिस्तान इससे ज्यादा कुछ नहीं कर सकता कि वो मिन्नत समाजत करे कि वो जो लोग यहाँ बैठे हैं पाकिस्तान में उनसे कि भाई आप पाकिस्तान में तकरीब कारी ना करें और अफगानिस्तान जाएं और अपने अवाम की सूरत हाल को जो है वो बचाएं। अफगानिस्तान हालत जंग में है पिछले कई सालों से, कई दहाइयों से अफगानिस्तान में बहुत खून हुआ है, पख्तूनों का बहुत खून हुआ है, बहुत ज्यादा अफगानिस्तान के अवाम ने सफर किया है। पाकिस्तान उनको यही कह सकता है कि आप एक जमहूरी अफगानिस्तान बनाएं, एक ऐसा मुआशरा बनाएं जिसमें ताकत जो है वो आम आदमी के हाथ में आए, जमहूरियत हो, लोकल लेवल पे गवर्नमेंट हो, सूबाई गवर्नमेंट हो और अफगानी लोग जो हैं वो एक आम जिंदगी गुजारने के काबिल हो सकें। तो यही बात एक बहुत सादा लफ्जों में पाकिस्तान की सियासी और पाकिस्तान की जो सिक्योरिटी गवर्नमेंट का जो एलिमेंट है वो ये बात अफगानियों तक आप पहुंचा सकते हैं, क्योंकि ये बहुत फिक्र की बात है कि पाकिस्तान इस हद तक इन्वॉल्व रहा है पिछले कई सालों से और उसके बावजूद पाकिस्तान जो है उसने अपने आप को एक ऐसी सिचुएशन में ला खड़ा किया है कि आम अफगानी जो है वो पाकिस्तान का शुक्रिया अदा करने के बजाय उनके पाकिस्तान की जो कंट्रीब्यूशन हैं उनको देखने के बजाय वो मजबूर हुआ हुआ है इस सूरत हाल के ऊपर कि वो जब भी कोई धमाका काबुल में होता है तो पाकिस्तान के खिलाफ नारे लगते हैं। ये पाकिस्तान की जो का हुक्मरान तबका है उसके लिए बहुत सोच बहुत फिक्र की बात है, उनको इस ट्रेंड को रिवर्स करने की हर मुमकिन कोशिश करनी चाहिए।
और यहाँ पे फिर ये भी डॉक्टर ताहिर रुहेल साहब कहा जाता है कि अगर क्योंकि जो तालिबान जिन तालिबान ने हमला किया है कुंदूज शहर में उनके साथ बाकी जो उज़्बेक्स और इगोर जो हैं वो भी शामिल हैं और ये बात भी की जाती है कि अगर वाकई इसको पाकिस्तान जो है उसको बैकअप कर रहा है या उसने बैकअप किया है इन हमलों को तो फिर इससे चीन और पाकिस्तान के ताल्लुकात जो हैं चूँकि इसमें इगोर भी शामिल हैं दहशतगर्द जो चीन में कार्रवाइयाँ कर रहे हैं तो चीन और पाकिस्तान के ताल्लुकात भी इससे मुतासिर हो सकते हैं। इस चीज़ को भी तज़ियाकार मुख्तलिफ कहते हैं कि पाकिस्तान को ये बात भी जहन में रखनी चाहिए। थोड़ा सा आगे हम बढ़ाना चाहेंगे प्रोग्राम को और आप ये बताइएगा ज़ुबैर बाबकर खैल साहब, गुज़श्ता दिनों कुंदूज के शहर के एक हस्पताल पर जो हमला हुआ ये उस हमले के बाद अफगान जो शहरी हैं उनके एहसासात क्या है, क्योंकि ये बात की जा रही है कि ये हमला जो है ये गलती से अमरीकी जो फिजाई जहाज हैं उनकी जानिब से किए गए थे। ज़ुबैर बाबकर खैल साहब, ज़ुबैर साहब आपको आवाज़ आ रही है?
रही है
जी जी, आपकी आवाज अभी आई है जी।
तो दरअसल अकेले अब काबुल में नहीं, पूरे अफगानिस्तान में लोग बहुत गुस्से में है इस वाक़े से, क्योंकि ये एक हेल्थ सेंटर था और इस पर हमला जो है वो किसी भी कानून में वो जायज नहीं, कोई भी इसका इजाजत नहीं दे
जी। ओके, उनकी लाइन जो है उसमें या कोई ख़राबी है, उनकी आवाज़ हम तक नहीं आ रही है। ये बताइएगा डॉक्टर ताहिर रुहेल साहब के इलाके
में
जी जी, ज़ुबैर साहब बात जारी रखिए, अभी आपकी आवाज़ आई है।
तो जब तक रेजोल्यूट सपोर्ट जो है जो फॉरेन फोर्सेस से है उनके कमांडर ने माफी मांगी है, लेकिन इसके साथ ही अफगान आवाम जो है उनका गुस्सा ठंडा नहीं हुआ है, क्योंकि वो तहकीकात करना चाहते हैं और हर आदमी ये चाहता है कि ये जाने कि किसने गलत इतला दी, किसने रॉन्ग इन्फॉर्मेशन दे दी जिसके बाद ये हमला हुआ और ये बॉम्बार्डमेंट हुई। تو سب یہ کہتے ہیں کہ جو بھی انوالو ہے اس میں, جس نے رانگ انفارمیشن دی ہے اس کو عدالت میں لے جانا چاہیے.
ٹھیک, اوکے. ڈاکٹر طاہر روہیل صاحب آپ ہمارے ساتھ ہیں؟ ڈاکٹر طاہر روہیل صاحب آپ ہیں ہمارے ساتھ؟ اس وقت سامعین کچھ ٹیکنیکل پرابلم کی وجہ سے ہمارے جو گیسٹس ہیں ان کی آواز مجھ تک نہیں آ رہی ہے. اس وقت میرے ساتھ کون ہیں؟ جی ڈاکٹر طاہر روہیل صاحب آپ ہمارے ساتھ ہیں؟ اوکے. ڈاکٹر طاہر روہیل صاحب آخری سوال آپ سے یہ کرنا چاہوں گی, مختصر آپ پلیز جواب دیجیے گا, ہم نے پروگرام کو آگے بڑھانا ہے, ٹائم کم ہے. ہمیں یہ معلوم ہے کہ جو خطہ ہے پورا وہاں پہ طالبان کے حامی موجود ہیں, پہلے سے افغانستان میں اور پورے خطے میں ایک تاثر جو ہے وہ بنایا گیا ہے اور اس پہ کام اب بھی ہو رہا ہے کہ بین الاقوامی جو افواج ہیں افغانستان میں وہ افغان جو عوام ہیں ان کو مارنے کے لیے آئی ہے. اب یہ جو حملے ہوئے ہیں آپ یہ بتائیے گا اس سے کتنا نقصان دھچکا جو ہے وہ جو بیرونی افواج وہاں پہ موجود ہیں ان کے مشن کو پہنچ سکتا ہے, اور آئندہ کیا کرنا چاہیے تاکہ ایسی غلطیاں جو ہیں وہ نہ ہو سکیں؟
میرے خیال میں پاکستان کو یہ صاف طور پہ کہنا چاہیے کہ نیٹو افواج اور امریکی جو فوجیں ہیں ان کو اپنا مشن 2016 کی آگے بڑھانا چاہیے, کیونکہ افغان افواج جو ہیں وہ اس قابل نہیں ہیں کہ وہ افغانستان کی حفاظت کر سکیں. اور یہ طالبان کی صرف ایک ان کا بہانہ ہے, ایک نعرہ ہے کہ جب افغانستان سے نیٹو یا امریکن فورسز چلی جائیں گی تو وہ جنگ بند کر دیں گے اور ایک دم سے وہاں جو ہے وہ امن سکون ہو جائے گا اور لوگ شیر و شکر ہو جائیں گے اور ایک نئی ایسی حکومت بن جائے گی جو بہت صلح پسند حکومت ہوگی. ایسا نہیں ہے. افغانستان سے اگر بیرونی افواج نکلیں گی تو افغانستان میں بہت زیادہ کشت و خون ہوگا, بہت نقصان ہوگا, اور اس کے جو اثرات ہیں وہ پاکستان کے اوپر بھی آئیں گے. پاکستان کی افواج نے جنرل کیانی کے زمانے میں جب امریکہ نے ڈیسائیڈ کیا تھا کہ وہ فلان ڈیٹ کو افغانستان سے نکلیں گے تو ان کا پوائنٹ آف ویو اس وقت بھی یہ تھا کہ ان کو تاریخ نہیں دینی چاہیے اور افغانستان میں امریکی افواج کی موجودگی جو ہے وہ ایک سٹیبلائزنگ فیکٹر ہے, جب وہ آگے ہیں تو اب جو ہے ان کے ساتھ ہر طرح کا تعاون ہمیں کرنا چاہیے اور اس میں پاکستان کو بھی امریکی افواج کو سیکیورٹی جو ہے وہ اس سائڈ سے پرووائڈ کرنی چاہیے. اس بات کے اوپر, اس آخری چھوٹی سی شک کے اوپر دونوں ممالک میں اختلافات چلتے رہے تھے, لیکن بائی اینڈ لارج پاکستان کی افواج کا جو پوائنٹ آف ویو یہی تھا کہ امریکی جو ہیں خاص طور پہ وہ افغانستان میں رہیں اور اس کو سٹیبلائز کرتے رہیں, وہاں کی جمہوریت کو سٹیبلائز کریں, وہاں ایک درمیانہ طبقہ پیدا کریں اور ایک جو نئی نسل پیدا ہو رہی ہے وہ جنہوں نے طالبان کی حکومت نہیں دیکھی ان کو حکومت سازی میں شریک کریں اور ایک نیا افغانستان بنانے میں امریکی افواج جو ہیں وہ موجود رہ کے اور افغانستان کی اقتصادی اور اس طرح کی ترقی میں وہ حصہ داری اپنی وہ کرتی رہیں.
اوکے, بہت شکریہ آپ کا ڈاکٹر طاہر روہیل صاحب ہماری طرف سے, اللہ حافظ. اور اس وقت یہاں امریکہ سے ڈاکٹر محمد تقی صاحب نے اور پاکستان سے بریگیڈیئر محمود شاہ صاحب نے ہمیں جوائن کیا ہے, دونوں کو ہم خوش آمدید کہتے ہیں. اور آج بریگیڈیئر صاحب, پاکستان اور افغانستان کے لیے امریکہ کے جو نائب نمائندے خصوصی ہے جوناتھن کارپینٹر, انہوں نے کہا ہے کہ ان کا ملک جو ہے وہ دہشت گردی کی کوششوں میں پاکستانی کی حکومت جو ہے ان کی حمایت جاری رکھے گا, اس کو ابھی تک پاکستان نے جو اچیو کیا ہے اس کو انہوں نے اپریشیٹ بھی کیا ہے. ان کے اس بیان کو پاکستان میں کس طرح لیا جا رہا ہے؟
پاکستان اور یو ایس درمیان تو ابھی وہ تعلقات نہیں رہے جو پہلے تھے, یعنی وہ ٹاپ لیول کے تعلقات اچھے تھے, لیکن ابھی جو ہے شاید اس طرح تو نہیں ہے, لیکن اس لیول کے اوپر جس طرح صاحب لیول ہے اس لیول کے اوپر تعلقات چل رہے ہیں اور ہماری انڈسٹری جو ہے وہ بھی وہاں پر کافی جو ہے وہ
جی اوکے بریگیڈیئر صاحب آپ کی آواز کافی ٹوٹ کے آ رہی ہے ہم تک، ہم دوبارہ آپ کو کال کرتے ہیں۔ ڈاکٹر تقی صاحب یہ بتائیے گا، ایک بہت ہی اعلیٰ آفیشل نے یہ بیان دیا ہے اور پاکستان کی تعریف بھی کی ہے جس طرح وہ دہشت گردی کے خلاف جنگ لڑ رہا ہے، یہ بتائیے گا کہ امریکہ اور باقی جو عالمی برادری ہے وہ پاکستان کی جو جنگ ہے دہشت گردی کے خلاف اس کے نتائج سے کہاں تک مطمئن ہے؟
کچھ کہا نہیں جا سکتا جی کہ وہ کتنے مطمئن ہیں۔ ابھی دو ہفتے ڈھائی ہفتے پہلے جان کیری صاحب نے سشما سوراج کے ساتھ ایک جوائنٹ پریس کانفرنس وغیرہ جو یہاں پر کی تھی، اس میں انہوں نے پاکستان کے اوپر کہا کہ ممبئی حملوں کے لوگوں کو ان کو کیفر کردار تک پہنچایا جائے وغیرہ وغیرہ۔ تو اگر اطمینان ہے تو پھر اس بات کرنے کا کیا مقصد؟ لشکر طیبہ کا نام لے کر انہوں نے بات کی، حقانی نیٹ ورک کا نام لے کر بات کی، اس کے بعد جانسن کارپینٹر صاحب جو ہیں وہ یہ فرماتے ہیں کہ کوششوں سے مطمئن ہے۔ تو خود پتہ نہیں، جو اعضاء و جوارے ہیں امریکن حکومت کے وہ شاید آپس میں بات نہیں کرتے، یا کچھ لوگ ان میں سے جو ہیں وہ زمینی حقائق کو نہیں دیکھتے یا صرف نظر کرتے ہیں، اس پہ غور نہیں فرماتے، خوش فہمی رکھتے ہیں کارپینٹر صاحب کی طرح۔ سوال یہ ہے کہ یہ ان کی نظر سے یہ کیسے پوشیدہ ہے کہ پاکستان کے اندر طالبان کی شورائیں منعقد ہوئیں ملا عمر کے موت کے خبر کے بعد، اور وہاں پر نئے امیر کا انتخاب ہوا ایک محفل میں جس میں کہ امریکی ڈپلومیٹ بھی موجود تھے، مری میں افغان زعما اور طالبان رہنماؤں کی بات چیت ہوئی، یا حقانی نام کے ایک شخص جو کہ ڈیزگنیٹڈ ٹیرر لسٹ پر ہیں امریکہ کی، وہ وہاں پر موجود تھے۔ تو وہاں پہ کیسے آئے اگر پاکستان جو ہے وہ اتنی خدمات سر انجام دے رہا ہے دہشت گردی کے خلاف جس کی یہ تائید کر رہے ہیں، تو یہ کیسے ہوا؟ کچھ لاکھ جو کوئٹے سے ڈھائی تین چار میل کے باہر ایک نہایت خوبصورت علاقہ ہے، باغ ہے وہاں پہ، وہاں پہ طالبان کی شورا منعقد ہوتی ہے، یہ کیسے ممکن ہے؟ پھر اس کے بعد اتنی بڑی لاجسٹک پلاننگ کے بعد یہ کندوز میں آپ لوگ ابھی تھوڑی دیر پہلے ذکر کر رہے تھے، اس میں اتنا بڑا حملہ ہوا ہے، اس میں افغانستان کی اپنی کوتاہیاں اپنی جگہ پر، لیکن ہو نہیں سکتا کہ یہ ان چیزوں کی لاجسٹک سپورٹ نہ ہو۔ تو ایک طرف تو امریکہ کی فوج جو ہے وہ وہاں پہ طالبان سے برقرار پیکار ہے نیٹو اور آئی ایس ایف افواج کا حصہ بن کے، اور دوسری طرف وہ اس طرح کی، تو یہ میوچولی ڈیفیٹنگ باتیں ہیں۔ کچھ امریکہ کو تھوڑا سا غور فرما لینا چاہیے کہ تعریف کرنی ہے تو پھر ٹھیک ہے ڈٹ کے تعریف کریں، اور اگر کچھ واقعی میں جو مسائل وہاں پہ درپیش ہیں خود امریکہ کو، افغانستان کو، اور سب سے بڑھ کے پاکستان کو، یہ مسائل جو ہیں پاکستان کے لیے سب سے زیادہ خطرہ ہیں۔ 2007 سے لے کر 2014 تک 7 سال لگاتار جو طالبان نے پاکستان میں تباہی بربادی کی ہے
جی۔ لیکن ڈاکٹر تقی صاحب یہاں پہ پھر پاکستان کا یہ موقف ہے، پاکستانی ڈفرینٹ آفیشل سے جب ہماری بات ہوتی ہے کہ انہوں نے تو ضرب عزم آپریشن خیبر 1 خیبر 2 آپریشن دہشت گردوں کے خلاف شروع کی، اور جو دہشت گرد ہیں ان کو افغانستان کی جانب انہوں نے دھکیل دیا ہے، اپنے علاقوں سے دہشت گرد جو ہیں اب ان کو خالی کر دیا۔ اب آج بھی ایک جو آفیشل ہیں پاکستانی، انہوں نے ایک انٹرویو میں یہ کہا ہے، یہ بات کی ہے کہ اب یہ افغانستان اور وہاں پہ موجود جو بیرونی فوجیں ہیں یہ ان کا کام ہے کہ وہ ایک ایسی مربوط حکمت عملی بنائیں کہ جس کے ذریعے دہشت گردوں کا مقابلہ کیا جا سکے افغانستان میں، یہ پاکستان کا کام نہیں ہے؟
نہیں نہیں، یہ پاکستان کا بالکل کام ہے، کیوں نہیں ہے؟ پاکستان جو ہے وہ وہاں پر 10-12-20 سال سے اس قسم کی حرکتیں کرتا ہے، اور اس کے بعد وہ یعنی ایک گند کا ڈھیر کسی جگہ پر پڑا ہو اور اس کو جھاڑو پھیر کر پورے علاقے میں پھیلا دیا جائے، تو یہ اس جھاڑو پھیرنے والے کی بھی ذمہ داری بنتی ہے کہ اس نے وہ گند کیوں پھیلایا اس طریقے سے۔ اور پہلے جو ضرب عزم میں جس حد تک کامیابی ہے اس کی ہم بھی تعریف کرتے ہیں، تائید کرتے ہیں کہ پاکستان کے اندر جو لوگ حملہ کر رہے تھے ان سے بے شک نبرد آزمائی کی ہے انہوں نے، لیکن جو لوگ افغانستان میں دراندازی کرتے ہیں اور بربادی وہاں پر لاتے ہیں ان کے خلاف تو کچھ بھی ایسا ٹینجیبل کام وہاں پر نہیں ہوا، کیونکہ طالبان ایران جس طریقے سے حملے کر رہے ہیں, حقانی نیٹورک جس طریقے سے آج بھی ایک افغانستان میں ایک آپریٹو ان کا پکڑا گیا ہے جی, تو یہ پاکستان کی بہت بڑی دوسری ایک عرض چھوٹی سی یہ ہے کہ جب مشترکہ افواج آئی ایس ایف کی فوجیں افغانستان 2010 سے پاکستان کے منتے ترلے کرتے رہے کہ آپ ہمارے ساتھ مل کے یہ آپریشن کر لیجئے, تو چار سال پانچ سال پاکستان نے جو ہے اس پر بالکل وہ راضی نہیں ہوتے تھے جنرل کیانی, بار بار یہ بیانات دیتے تھے. 2010 میں ان کا بیان ہے کہ ہمارے پاس انف فوجیں نہیں ہیں وزیرستان میں آپریشن کرنے کے لیے, پھر 50,000 فوج کی انہوں نے ایک ایکسرسائز جو ہے وہ انڈیا کی بارڈر پہ کی, اس کے بعد تو وہ فوجیں اگر نہیں تھیں ادھر لے جانے کے لیے تھیں اور وہاں پر جہاں پہ کرنے کا کام تھا وہاں کے لیے نہیں تھیں.
اوکے بریگیڈیئر صاحب, ڈاکٹر تقی صاحب کا یہ کہنا ہے کہ جونیتھن کارپینٹر جو ہے انہوں نے ٹھیک ہے پاکستان کی جو ابھی تک دہشت گردی کے خلاف جنگ میں اچیومنٹس ہے اس کو اپریشیٹ کیا ہے, لیکن ان کا یہ کہنا ہے کہ پاکستان کو گزشتہ دنوں جان کیری نے جو بیان دیا تھا کہ پاکستان کو اپنی سرزمین پہ موجود جو دہشت گرد گروپ ہیں خاص کر حقانی نیٹ ورک, ان کے خلاف کاروائی جو ہے وہ کرنی چاہیے, وہ ایسے بیانات بھی انہیں بھولنے نہیں چاہیے, تو آپ اس حوالے سے کیا کہیں گے؟ اور ہم نے یہ بھی دیکھا کہ ابھی اقوام متحدہ کی جو یو این جی اے ہے ان کا جو جنرل اسمبلی کا جو سالانہ اجلاس تھا اس میں بھی بھارت کی طرف سے بھی اور افغانستان کی جانب سے بھی پاکستان کو کریٹیسائز کیا گیا کہ وہ دل سے دہشت گردوں کے خلاف کارروائی نہیں کر رہا ہے, تو اس حوالے سے آپ کیا کہیں گے؟
اور وہ اس طریقے سے وہ نکالنا چاہتے ہیں پاکستان جو ہے وہ اب اس طریقے سے
اوکے بریگیڈیئر صاحب آپ کی آواز ٹیلی فون لائن آپ کی آج کافی خراب ہے. ڈاکٹر تقی صاحب آپ یہ بتائیے گا کہ پاکستان کو مزید کیا کرنا چاہیے تاکہ عالمی جو برادری کے تحفظات ہیں وہ بھی دور ہوں.
وہ اپنے عوام کے نقطۂ نظر سے کرنا چاہیے, عالمی برادری کے لیے کچھ کریں نہ کریں اپنے لیے ضرور کر لیں. جس طریقے سے وہ کرتے ہیں پھر 15-20 سال کے بعد جا کے ان کو خیال آتا ہے کہ یہ تو جی بہت گڑبڑ ہو گئی اور پھر دنیا کو فریاد کرتے ہیں. یعنی سالہ سال سے جو جہادی معاملات وہ چلے آ رہے ہیں اس کے بعد ان کو خیال آیا کہ او ہو یہ تو وزیرستان میں بہت بڑا مسئلہ تھا, یہ ہم نے نہیں ٹیکل کیا اب وہاں پہ. اسی طریقے سے جو جہادی جو ہندوستان کے لیے مسئلہ ہے وہ پاکستان کے بڑے شہر لاہور میں قذافی اسٹیڈیم جو کہ سرکاری پراپرٹی ہے وہاں پہ وہ نماز پڑھاتے ہیں ہر جمعے کو, عید کے خطبے دیتے ہیں. تو یہ حکومت وہاں پہ جو بھی کچھ وہ پلان اپنا رکھتے ہیں نیشنل ایکشن پلان جس کو وہ کہتے ہیں
اس پہ عمل درآمد ہونا چاہیے. بہت شکریہ ڈاکٹر تقی صاحب, بہت شکریہ آپ کا. اب سامعین ہم چلتے ہیں بھارت, اروند موہن صاحب نے ہمیں جوائن کیا ہے, آپ کو خوش آمدید کہتے ہیں. اور اروند جی آپ ہمیں بتائیے گا کیونکہ اس وقت جرمن چینسلر اینگلا مرکل جو ہے بھارت میں موجود ہے, وہاں کا دورہ کر رہی ہے, ان کے اس دورے کا مقصد کیا ہے اور اس دورے کی اہمیت آپ کیا دیکھتے ہیں دونوں ممالک کے لیے؟
جرمنی بھارت کا ایک امپورٹنٹ پارٹنر رہا ہے کافی لمبے سمے سے, جب دو سوویت سنگ اور امریکہ کے دو دھرو میں بھارت بڑھ رہے دنیا بٹی تھی اس دور میں بھی جرمنی اور فرانس بھارت کے لیے بڑے بزنس پارٹنر تھے, ملٹری سامان سے لے کے ہر طرح کے سامان دینے کے لیے. تو اس لحاظ سے اس دوستی کو ابھی چلنا ہے
جی.
اور اس بیچ جو بدلاؤ دنیا میں ہوئے ہیں اس میں جرمنی کچھ پیچھے چھوٹ رہا
جی.
اس میں ایک آئی ٹی ہے یا پھر اس بیچ بھارت کے یہاں سے جو بزنس شروع ہوا ہے پورب کے دیشوں کا وہ کافی بڑا ہو گیا ہے, تو اس لیے دونوں دیشوں کو یہ ضرورت ہے کہ پھر اپنے جو ایسے علاقے ہیں جہاں دوستی کو مضبوط کر سکتے ہیں
ٹھیک.
ایسے سبجیکٹ ہیں جن پہ دینے کی ضرورت ہے
ٹھیک.
تو یہ کوشش بیسیکلی اسی کی ہے
جی.
اور دو تین چیزوں پہ مجھے لگتا ہے کہ یہ دورہ فوکس ہے
جی.
ایک تو بھارت نے اپنا ڈیفینس پروڈکشن کھولا ہے, اس کے لیے کافی ساری کمپنیاں باہر سے آ رہی ہیں, جرمنی کے لوگ بھی ہیں اس میں انٹرسٹڈ. दूसरी चीज भारत की दवाइयों की बिक्री कई तरह से वहाँ मुश्किल आ रही है, जर्मनी में और यूरोप में, अमेरिका में भी आ रही है लेकिन उन देशों में ज्यादा आ रही है।
ठीक।
तो एक मसला वो बड़ा है जिसको इस बार सुलझाने की कोशिश
ये रहनुमा जो है उठाएंगे। और टाइम जो है अरविंद मोहन साहब बिल्कुल ख़त्म हो चुका है, आइंदा भी इस मौजू पे बात होंगी। अभी एंगेला मर्केल जो है ये 3 रोज़ा उनका दौरा है, अभी वो मौजूद रहेंगी वहाँ पे। इसके साथ ही सामीन वॉइस ऑफ अमेरिका वॉशिंगटन के स्टूडियो से शहनाज नफीस को इजाज़त दीजिए, अपना ख्याल रखिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के वाकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।